नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। हुलाक सेवा जनस्तरमा संचार सुविधा उपलब्ध गराउने विश्वकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा हो। समयको प्रवाहसँगै हुलाक सेवाले धेरै आरोह र अवरोहको सामना पनि गर्दै आएको छ र विकसित मुलुकहरूमा यो सेवा अझै पनि प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। नेपालको सन्दर्भमा हुलाक सेवा पछिल्ला समयहरूमा त्यति प्रयोगमा नआएको, खासै नागरिकसँग नजोड़िएको विषय बन्न पुगेको छ। प्रविधिको विकासले अन्य प्रविधिहरू सहज हुँदा हुलाक सेवाप्रति आम नागरिकहरूले चाहिँ प्रयोग गर्न नसकिरहेको सन्दर्भमा सरकारले मन्त्री परिषदको गत चैत 13 गते बसेको पहिलो बैठकबाट सेवा प्रवाहलाई चाहिँ घर दैलोमा पुर्याउने निर्णय गरेको छ, जसमा चाहिँ राहदानी वितरण सेवा हुलाक मार्फत गर्ने र हुलाक सेवा विभागले विभिन्न जिल्ला प्रशासन कार्यालय लगायत सेवा प्रवाह प्रदायकहरूसँग सम्झौता गरेर नागरिकलाई चाहिँ सेवा प्रवाह घर दैलोमै पुर्याउने गरी व्यवस्था गर्ने बैठकले निर्णय गरेको थियो। र अर्कोतर्फ सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 पनि सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायत सवारी सरकारी कागजपत्र सामग्रीहरू घरमै पुर्याउने व्यवस्था गर्न 100 दिनभित्र लागू गर्ने निर्णय पनि गरेको थियो। आजको अन्तर्संवादमा हामी विशेष गरी सेवा प्रवाहलाई चाहिँ घर दैलोमै पुर्याउनका लागि हुलाकको भूमिका, हुलाक सेवा विभागले अहिले 20 जिल्ला प्रशासन कार्यालयहरूसँग सम्झौता गरेको छ। विशेष गरी जिल्ला प्रशासन कार्यालयले दिने राहदानीलाई चाहिँ यदि नागरिकले चाहे उनीहरूकै घर दैलोमा पुर्याउने व्यवस्थाका लागि यो सम्झौता गरिएको हो। र यो प्रवाह सेवा प्रवाह कसरी भइरहेको छ र विदेशका मुलुकहरूमा, विकसित मुलुकहरूमा अझै पनि प्रभावकारी बन्दै गइरहेको हुलाक सेवा नेपालको सन्दर्भमा किन प्रभावकारी बन्न सकेन र अहिलेको सन्दर्भमा हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि हुलाक सेवा विभागले गरिरहेका तयारी, हुलाक सेवा विभागसँग भएको क्षमता लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेडी। महानिर्देशकज्यू, हजुर नमस्कार, स्वागत छ यहाँलाई। हजुर, अब पछिल्लो समय कुरा गर्ने हो भने यहाँहरूले जनतालाई घर दैलोमै सेवा पुर्याउने उद्देश्यले 20 जति जिल्ला प्रशासन कार्यालयहरूसँग सम्झौता गर्नु भएको छ, जसले चाहिँ जिल्ला प्रशासन कार्यालयले दिने सेवा यदि नागरिकले चाहे भने घरमै त्यो चाहिँ पुर्याइदिने व्यवस्थाको सन्दर्भमा त्यो सम्झौता भएको हो। अब कसरी जाँदै हुनुहुन्छ यहाँ अब सरकारले पनि हुलाक सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको छ, अब यहाँहरू चाहिँ कसरी अगाडि बढ्दै हुनुहुन्छ अहिले सेवा प्रभावको सन्दर्भमा?
हजुर, यो जिज्ञासाको लागि धन्यवाद। मैले राहदानीबाटै कुरा सुरुवात गर्न चाहन्छु।
हजुर, हुन्छ।
हुलाक सेवा संसार रहेसम्मै रहने सेवा हो, होइन, देश रहेसम्मै रहन्छ, किनभने यो राज्य र नागरिकलाई नजिकैबाट जोड्ने संस्था हो। यो चाहिँ कस्तो भएछ भने थाहा नपाएको हो, यो काम गरेर जोडिएकै संस्था र प्रचार प्रसारको कमीले चाहिँ थाहा नभएको जस्तो भएको संस्था। सरकारले जुन प्रायोरिटी दिएको छ त्यसै अन्तर्गत अहिले राजधानीकै कुरा गऱ्यौँ भने हजुरले 20 भन्नुभयो, हामी 41 जिल्लामा पुगिसकेका छौँ।
ए हजुर,
23 जिल्लाले घर घर पुर्याउने सुरुवात गरिसक्नु भएको छ भने 19 भनौँ, आज हिजोको एउटा थपिँदाखेरि 20 जिल्लामा चाहिँ एमयुको पर्चेस भएको हो भन्दाखेरि 23 काम सुरु गरिसक्नु भएको छ, त्यो अवस्था छ। अनि यसको लागि चाहिँ अब हाम्रो स्रोत साधन सबै कुरा अहिलेकै एक्जिस्टिङ जस्तो अवस्था छ त्यस्तै अवस्थाबाट सुरु गरौँ भनेर हामीले सुरु गरेका छौँ। स्रोत साधन अझै थपिन बाँकी छ, आधुनिकीकरण गर्ने प्रक्रिया प्रारम्भ भएका छन्।
अब विगतमा हेर्ने हो भने चिठी पत्र आदान प्रदान हुने गर्थ्यो र चिठी पत्रको आदान प्रदान गर्ने माध्यम भनेको हुलाक सेवा नै थियो। अब अहिले अब यो सन्दर्भ फेरिएको छ, संचारका माध्यमहरू आइसकेका छन्, सामाजिक सञ्जालहरू आइसकेको छ, अब यो हिसाबमा पनि त्यो यहाँहरूले विगतमा गर्नुभएको काम अब परिष्कृत हुनुपर्ने देखिएको छ, परिष्कृत हुँदै गरेको छ। अब यो सन्दर्भमा यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ? अब सरकारको यो यो जुन खालको यहाँहरूले एमओयु गर्नुभयो प्रशासन कार्यालयहरूसँग, त्यो त एक किसिमको सरकारी सेवा प्रवाह भयो। अब नागरिकसँग जोडिएर नागरिकहरूले यहाँहरूसँग सेवा लिने सन्दर्भमा चाहिँ कुन कुन प्रकारका सेवाहरू यहाँहरूले अहिले प्रदान गर्दै हुनुहुन्छ?
अब यसमा कस्तो रहेछ भने, यो चिठी पत्र मात्रै बोक्ने हो कि भन्ने बुझाइ हजुरले प्रश्न सोद्धा पनि यस्तै देखिन्छ होइन। मैले आफैले पनि त्यो संस्थामा नजाँदासम्म त्यसै गरी बुझ्ने गर्थे। त्यो भनेको चाहिँ प्रचार प्रसारको कमी नै हो होइन। यसले तिनटा क्याटेगोरीमा काम गर्छ। एउटा चिठी पत्र कागजातहरू होइन, लेटरको क्याटेगोरीमा काम गर्छ। अर्को द्रुत डाक सेवाको काम गर्छ। अर्को पार्सलहरूको काम गरेका छ। त्यसमा चाहिँ देशभित्र र देश बाहिर गरिरहेको अवस्था छ। अनि अहिले नागरिकसँग के काम गरेका छौँ त भन्ने कुरा पनि मैले यहाँ हजुरहरूलाई भन्न चाहन्छु। हामीले नागरिकको लाल पूर्जा बोकिरहेका छौँ, जिल्लासम्म हामी पुर्याउँछौँ। त्यसै गरी नागरिकको राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालयसम्म पुर्याउने काम गरेका छौँ। राष्ट्रिय वाणिज्य ब्याङ्कको एटिएम कार्ड, चेकबुकहरू हामीले पुर्याएका छौँ। अनि सरकारी निकायका कागजात त भइहाल्यो। विदेशमा पठाउने कूटनैतिक थैली हुन्छ, जहाँ चाहिँ पासपोर्टदेखि लिएर अत्यन्तै संवेदनशील डकुमेन्टहरू हुन्छ, त्यो पनि हामीले बोकेकै छौँ। अनि त्यसै गरी लाइसेन्स, अहिले पछिल्लो समयमा लाइसेन्स पनि बोक्न थालेका छौँ। योभन्दा अगाडि इन्डोर्स नम्बर प्लेटहरू हामीले बोकेका छौँ। त्यति मात्रै नभएर अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर प्रयोगशालाको स्याम्पल पनि बोक्न थालेका छौँ देशभित्र। अनि देश बाहिर हामी चाहिँ द्रुत डाक सेवामा जोडिएका छौँ 39 देशहरूसँग। त्यसै गरी 75 देशको 92 गन्तव्यमा चाहिँ जोडिएका छौँ। र नेपाल चाहिँ यो द्रुत डाक सेवाको फुल मेम्बर भएको भएर विश्वका जुनसुकै देशबाट आएका पार्सलहरूलाई चाहिँ हामीले पुर्याउने काम पनि गरिरहेका छौँ।
अब सेवा प्रवाहलाई विविधीकरण गर्दै हुनुहुन्छ। अब चिठी पत्र सँगै डाक सेवा सँगै पार्सल, अब निजी स्तरमा पनि यो सेवाहरू सञ्चालन भइरहेका छन्। अब निजी क्षेत्रसँग यहाँहरूले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। अब सरकारले पनि यहाँहरूलाई भर्ती गरेकै छ। अब यो सन्दर्भमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने सन्दर्भमा यहाँहरू कति सक्षम हुनुहुन्छ? त्यसको तयारी भनौँ न, त्यो प्रतिस्पर्धी बन्ने गरी यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ?
अब यसमा कुरा गरौँ भने चाहिँ निजी क्षेत्र नितान्त नाफामूलक हुन्छ होइन। सरकारको सेवा भनेको विश्वभरिकै हुलाक भनेको सेवामुखी हुनुभयो। सेवामुखी हुँदा हुँदै पनि निजी क्षेत्रसँगै सँगसँगै काम गर्दै अलिकति नाफा पनि कमाउने, राज्य कोषमा अलिकति आमदानी पनि गर्ने उद्देश्य चाहिँ संसारकै हुलाकले राखे हुन्छ। युनिभर्सल सर्भिस अब्लिगेसन भनेर हामीले हस्ताक्षर गरेका छौँ। हामीले पब्लिकको डकुमेन्ट्सलाई मुगुको मान्छेलाई र काठमाडौँको मान्छेलाई फरक किसिमले ट्रिट गर्न पाइँदैन। संसारभरिको एउटै नियम भएको हुँदाखेरि चाहिँ हामीले त्यसरी नै सेवा दिनुपर्ने हुन्छ अत्यावश्यक सेवाको रूपमा। त्यो हुँदाखेरि चाहिँ संसारको हुलाक निजी क्षेत्रसँग प्रतिस्पर्धा त गर्छ, तर प्रतिस्पर्धा गरेर जित्ने र हार्ने भन्ने कुरा चाहिँ होइन, सेवाको कुरा हो। त्यो हुँदाखेरि हामी भनेको चाहिँ निजी क्षेत्रलाई सँगसँगै हिँडाउने गरी हिँड्नुपर्छ। त्यो हिँड्ने गरी चाहिँ हामीले प्रक्रिया प्रारम्भ गरेका छौँ। अबको ऐनलाई चाहिँ संशोधन अथवा नयाँ आउने बित्तिकै सँगसँगै हिँड्ने बाटो हामीले कोर्छौँ होइन। त्यो बाटो कोर्दाखेरि निजी क्षेत्रले नाफा कमाउनुहुन्छ, तर जनतालाई चाहिँ असर नपर्ने गरी उहाँहरूले नाफा कमाउने बाटो हामी खोलिदिन्छौँ र हामी पनि सँगसँगै साझेदार भएर उहाँहरूसँग काम गर्ने गरी हामी गरेका छौँ। त्यसको लागि हामीले पोस्टल कोड ठेगानामा काम गर्नुपर्ने हुन्छ होइन। ठेगानामा अहिले पोस्टल कोड हाम्रो 5 डिजिटको छ अहिलेसम्म प्रयोग भएको। त्यसमा चाहिँ 7 डिजिट संहिता अनुसार 7 डिजिट गरेर हामीले काम स्तरोन्नति गरिसकेका छौँ। अब यो चाहिँ अन्तर्राष्ट्रिय हुलाक सङ्घबाट इन्डोर्स भएपछि चाहिँ यो देशमा पनि 7 नम्बरको डिजिट हुन्छ ठेगाना। त्यो प्रणाली वडासम्म जोडेका छौँ। त्यही प्रणालीभित्र निजी क्षेत्र पनि हिँड्नुहुन्छ. अनि अर्को चाहिँ डाक रेखाको पुनर्संरचना गरेका छौँ र आधुनिकीकरण गर्दै सिस्टमलाई बलियो बनाउनेतिर हामी अघि बढ्दैछौँ. र अब उहाँहरूले जस्तै गरेर एसएमएस अलर्ट गर्ने होइन पब्लिक र हुलाक बिच इन्ट्रेक्सन हुन सक्ने खालको एक्सरसाइजमा हामी अघि बढाएको छौँ.
अब हुलाकलाई चाहिँ आम नागरिक सबै आम नागरिकसँग जोड्न जरुरी छ. अब विकसित मुलुकहरूमा प्रत्येकसँग प्रत्येकलाई चाहिँ यो पोस्टल कोड प्रदान गरिएको हुन्छ. अब नेपालको सन्दर्भमा प्रत्येक घरमा एक एकवटा पोस्टल कोड जुन खालको प्रदान गर्न सकेमा चाहिँ त्यसले चाहिँ नागरिकले पनि हुलाक सेवा मार्फत सेवा लिन सक्ने अवस्था आउने थियो. यो सन्दर्भमा भनौँ न प्रत्येक घर घरमा जाने सन्दर्भमा यहाँहरूको योजना अथवा नीति नियमहरू के कस्तो छ?
अब यसमा ठेगाना प्रणाली कसले गर्ने भन्ने कुरा अझै क्लियर रहेन रहेछ कि. कतिपय स्थानीय तहहरूले गरिराख्नु भएको छ, कति मार्गहरू व्यक्तिका नाममा छन्, कति मार्ग के को नाममा छ होइन, यस्तो खालको छ. त्यो हुँदाखेरि अब सरकारले कुनै मजाले एउटा नीति पनि बनाउँछ होला. यो ठेगाना चाहिँ ठेगाना प्रणाली भनेको एउटै किसिमको व्यवस्थित हुनुपर्ने रहेछ संसारमा, त्यसै गरी भएको छ. र जुनसुकै जता गए जसले बनाए पनि पोस्टल कोड भनेको त अहिले पनि प्रयोग भएकै हो होइन, पाँचौँ डिजिटको. अब घर घर लाने कुरा चाहिँ सम्म हामी पुगेका छैनौँ. वडासम्म लाने कुरामा त्यो पोस्टल कोडको निर्माणमा हामी निर्माण गरिसक्यौँ भनौँ न, वडासम्म जोडिने गरी. अब त्यहाँ भएका हाम्रा हल्का र हुलाकीले घर चिन्छन्, त्यहीँका मान्छे छन्, त्यहीँको मान्छे भएको हुँदाखेरि चिन्छन् भन्ने गरी अघि बढेको छ. अहिले घरसम्म लाने कुरामा चाहिँ सरकारले एउटा केही गर्यो भने बिस्तारै यो सपना पनि पुरा होला.
अब यहाँहरूले अहिले चाहिँ सबै 77 जिल्लामा जुन खालको डाक सेवा पार्सल सेवा चाहिँ प्रदान गर्ने गरी काम गर्नु भएको छ कि सबै जिल्लामा पुगेको अवस्था छ सेवा चाहिँ?
सबै जिल्ला छ नि हाम्रो त. हामीले सबै पुनर्संरचना भइसकेपछि 7 प्रदेश होइन 753 पालिकामा हामी पुगिसकेका छौँ. त्यहाँसम्म हाम्रो संयन्त्र छ. त्यो संयन्त्रले फेरि आफ्नो गाउँ चिन्छ, आफ्नो वडा चिन्छ, बस्ती चिन्छ, अनि त्यसरी नै काम गरिराख्नु भएको छ. हाम्रा हल्कारा हुनुहुन्छ, हुलाकी हुनुहुन्छ, हाम्रो 2 मात्रै काम गरेर गाउँ गाउँ चिन्ने अतिरिक्त हुलाकीहरू पनि हुनुहुन्छ. त्यो संयन्त्रहरू लिङ्केजहरू नेटवर्कहरू छ. बिचबिचमा हाम्रो सामग्रीहरू जाँदाखेरि झार्ने अनि त्यसपछि फेरि डिस्प्याच गर्ने ठाउँहरू छन्, त्यसरी नै हामीले म्यानेज गरिरहेको छौँ.
जस्तो अब यहाँहरूसँग जनशक्ति लगायतका अन्य आवश्यक पूर्वाधारहरूको अवस्था चाहिँ कस्तो छ?
जनशक्तिहरू हाम्रो पालिकासम्म जोडिएको चाहिँ छ होइन, तर अब पुरै अझै कम्प्लिट रूपमा फुलफिल भइसकेको अवस्था छैन एउटा पाटो. अर्को चाहिँ यो जुन दरबन्दीहरू छन्, दरबन्दीलाई फेरि पनि पुनर्संरचना गर्नुपर्ने हो कि भन्ने जस्तो देखिन्छ. जस्तै महानगरपालिकामा अलिकति ठुलो जनसङ्ख्या भएको ठाउँमा र गाउँपालिकामा उस्तै उस्तै खालको दरबन्दी कता कता त्यस्तो मिसम्याच पनि भएको रहेछ पुनर्संरचना हुँदाखेरि. त्यसलाई पनि हामीले एक्सर्साइज गरेर अघि बढाएको चाहिँ हो. अब त्यसलाई पनि केही गर्ला मन्त्रालयले होइन. त्यसपछि चाहिँ वडासम्मै हामीले हल्कारालाई पनि जोड्न सक्यौँ भने अझै घरसम्म हजुरले भने जस्तो त्यो पोस्टल कोड त्यहाँ पुग्दाखेरि घरसम्म जोडाउन पनि उनीहरूबाट धेरै मद्दत पुग्छ होला भन्ने लागेको छ. हामी माथिभन्दा पनि तलको लेभलको त्यो कर्मचारीहरू हल्का र हुलाकीहरूकै क्षमतालाई मजासँग इन्हान्स गरेर गर्न सकियो भने त्यो एउटा सपना छ. दोस्रो चाहिँ अब कम्तीमा कम्प्युटर चलाउन जान्ने होइन, त्यो कम्प्युटर सामान्य खालको बार कोड स्क्यानर अनि हाम्रो सिस्टम प्रयोग गर्न सक्ने त्यस्तो खालको सबैतिर जुटाउनु पर्नेछ. त्यसले गर्दा स्मार्ट हुलाकको कन्सेप्ट पनि हामीले अगाडि बढाएको छौँ. योपालि 50 स्मार्ट हुलाकहरू पनि योपालि छनौट हुन्छन्.
भनेपछि अब यहाँ सरकारले शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा हुलाक सेवालाई चाहिँ आधुनिकीकरण गर्ने भन्ने बुदा पनि राखेको छ. अब स्मार्ट हुलाकको कुरा पनि यहाँहरूले गर्नुभयो. अब यो सन्दर्भमा 100 कार्यसूचीको सन्दर्भमा चाहिँ अब यो 100 दिनभित्र यहाँहरूले हुलाक सेवालाई आधुनिकीकरण गर्ने सन्दर्भमा गर्ने कार्यहरू चाहिँ के हुन्?
अहिले चाहिँ पहिलो काम भनेको हामीले सिस्टम कस्तो हुनुपर्छ भनेर एउटा अध्ययन पनि अघि बढाएको छौँ। त्यो त्यो कुराले सरकारले एउटा दिशानिर्देश गर्छ होइन। अनि दोस्रो कुरा डाँकरेखाको पुनर्संरचना गरेर त्यसलाई छोटो दूरीबाट छोटो समयमा थोरै लागतमा छिटो पुग्न सक्ने कामहरू अघि बढाउँदैछौँ होइन। अनि तेस्रोमा चाहिँ हामीले हाम्रो यी कुराहरू लगायत अन्य निकायसँग कसरी साझेदारी गर्ने, कसरी सबै कामहरू सँगसँगै भएर गर्ने भन्ने सन्दर्भमा अहिले हाम्रो नेपाल टेलिकम को पनि त 2G सेवा 4Gमा स्तरोन्नति गर्ने कुराहरू बाँकी छ। 5 लाख भन्दा बढी ग्राहकहरूसँग त्यो पुगेको छैन भन्दाखेरि यो एनटिसीको सिम पनि हामीले पुर्याउने काममा हामी अघि बढ्दैछौँ, त्यसमा पनि सम्झौता गर्दैछौँ। त्यति मात्रै होइन, पब्लिकको सर्टिफिकेट पनि त उहाँहरूको झोलामा हुलाकबाटै पुग्न पर्यो नि त। गाउँ गाउँदेखि यहाँसम्म आउँदा कति हजार खर्च हुन्छ, यसको लागि पनि टियुसँग हामी छलफल अघि बढाएका छौँ। ओपन युनिभर्सिटीसँग पनि हामीले छलफल अघि बढाएर पब्लिकको विद्यार्थीको सर्टिफिकेट उहाँहरूकै घरसम्म पुर्याउने हामीले कार्ययोजना बनाएका छौँ। ल्याबको स्याम्पलहरूलाई गाउँदेखि सहरसम्म यहाँ काठमाडौँसम्म ल्याउने गरी पनि हामीले अब यही अब नेक्स्ट विकमा हामीले सम्झौतै गर्दैछौँ होइन। अनि मेन कुरा चाहिँ अब हाम्रो सिस्टमलाई चाहिँ अहिले ट्र्याकिङ कोड छ हामीसँग, बार कोड छ, अन्तर्राष्ट्रिय प्रणालीले जुन दिएको छ इन्टर्नल सिस्टम छ, अनि बाहिरको विदेश हुलाकसँग काम गर्ने सिस्टम चाहिँ बलियै छ अहिले पनि। इन्टर्नल सिस्टमलाई अझै एसएमएस अलर्ट गर्ने कुराहरू भए, पब्लिकसँग इन्टरेक्सन गर्ने कुराहरू भए, नजिकै पुग्ने कुराहरू भए होइन, त्यो पठाउले जस्तै सुइँ त्यो गाडी हिँड्दै गर्दा मेरो सामान कहाँनिर आछ भनेर थाहा पाउने कुराहरू भए, यस्तो यस्तो काम गर्नलाई चाहिँ एक्सर्साइज दिनदिनै भइरहेको अवस्था छ। लाइसेन्स पनि अहिले जिल्लासम्म पुगेको छ होइन, 2,96,000 लाइसेन्स त हाम्रो जिल्ला जिल्लामा पुर्याइ पनि सकेका छौँ। अब त्यो लाइसेन्सलाई पनि घरैसम्म पुर्याउने सपना छ नि त, त्यसको कामहरू अघि बढ्दैछ, भइसकेको छैन। लाइसेन्सको सन्दर्भमा अहिलेसम्म त कति वर्षदेखि छापिएको लाइसेन्स हामीसँग कामै पनि पहिलो भइरहेछ क्या यो जिल्लामा पुर्याउने गर्दाखेरि। आधुनिकीकरण गर्नलाई हामीले हाम्रो जनशक्तिलाई तालिम दिने, आइटी विङ्सलाई बलियो बनाउने कुराहरू चाहिँ गरिरहेका छौँ।
भनेपछि अब हुलाक सेवा भन्ने बित्तिकै त्यहाँ चाहिँ वस्तुको एक ठाउँबाट अर्को ठाउँमा लाने प्रक्रिया हुन्छ, यस क्रममा चाहिँ अब यसको सुनिश्चितता, डेलिभरीको सुनिश्चितता चाहिँ महत्वपूर्ण हुन्छ, अब सँगै यसको सुरक्षित भनौँ न यो सुरक्षित तरिकाले चाहिँ डेलिभरी चाहिँ सुनिश्चितता हुनु पर्यो। अब यो सन्दर्भमा कति विश्वसनीय छ हुलाक सेवा, जसले चाहिँ एउटा नागरिकले अर्को ठाउँमा कुनै वस्तु पठाउनु पर्यो भने त्यो चाहिँ सुरक्षित रूपमा अब चाहिँ अर्को त्यो पठाउन खोजेको ठाउँमा चाहिँ पुग्ने अवस्था भनौँ न, यो यो चाहिँ कति कति विश्वसनीय हुन सकिन्छ?
यो यो सरकारको निकाय हो र अन्तर्राष्ट्रिय हुलाक सँगसँग आबद्ध भएको हुँदाखेरि तपाईँले यो हुलाकलाई नेपालको हुलाक मात्रै भनेर बुझ्नु हुँदैन। यो हुलाक विश्वको जुनसुकै देशको हुलाक पनि नेपाल हुलाक हो, र बेलायतमा रहेको हुलाक फेरि नेपालको पनि हुलाक हो, फ्रान्समा रहेको हुलाक हाम्रो पनि हो, नेपालको हुलाक फ्रान्सको पनि हो, त्यसै गरी हाम्रो काम हुन्छ। र त्यसमा चाहिँ हाम्रो जुन अन्तर्राष्ट्रिय र राष्ट्रिय ट्र्याकिङ नम्बर छ, त्यो ट्र्याकिङ नम्बरले चाहिँ कहाँ पुग्यो मेरो भन्ने कुरा चाहिँ थाहा पाउन सकिन्छ। अनि त्यसपछि कहीँ कतै केही क्षति भयो भने द्रुत डाक सेवामा क्षतिपूर्ति दिने व्यवस्था समेत छ होइन। त्यो हुँदा विश्वसनीय चाहिँ छ। अहिले हामीले विश्व हुलाक सङ्घबाट हामीले अब यसरी ब्लक गरेको भन्दा नि सिस्टमैबाट जुन हेरेर हामीलाई नम्बर दिएको छ, विश्वसनीयताको दर हाम्रो वृद्धि भएको छ। अब नेपाल हुलाकले चाहिँ क्वालिटी सर्भिस फन्ड पनि पाउँदैछ, त्यसबाट 15 मोटरसाइकल समेत हुलाक सेवालाई प्रदान भइसकेको अवस्था छ। त्यो हुँदा क्वालिटी सर्भिसमा हामी गाछौँ भन्ने प्रमाणित हुँदैछ, विश्वसनीयता वृद्धि हुँदैछ। त्यो भएर तपाईँले प्रयोग गर्नुहोस् हुलाकलाई, विश्वसनीयताको रिजल्ट आउँछ।
तर अब विदेशबाट पठाएका सामानहरू चाहिँ त्यति सुरक्षित भएन, हराउने गरेको भन्ने गुनासो पनि हामीले बेला बेला सुन्ने गरेका छौँ, अब यो चाहिँ अहिले अन्त्य भएको
हो? यो हराउने गरेको भन्ने जुन गुनासो छ नि, धेरै अगाडिको होला, अहिले त्यस्तो छैन एकदमै। त्यो बिचमा चाहिँ कस्तो भएछ भने यो हुलाक सेवा खारेज भइसकेपछि सबै मेमोरीहरू लस भएको कन्डिसन भएछ। अनि अर्को कारण के रहेछ भन्दाखेरि, स्पष्ट ठेगाना लेखेर नपठाएपछि त थाहा पाउने कुरा भएन, अनि दोस्रो हुँदा कार्यालयमै थन्किन सक्ने अवस्था हुँदो रहेछ कि, त्यो अवस्थालाई अन्त्य गर्नलाई चाहिँ फोन नम्बर अनिवार्य, जस्तै विदेशबाट पठाउने भनेको त फोन नम्बर हुन्छ नि त, ठेगाना हुन्छ, त्यो स्पष्ट भइदिएपछि चाहिँ कहीँ पनि हराउँदैन, त्यस्तो हुँदै हुँदैन।
अब हामी अन्त्यतिर आइपुगेका छौँ कुराकानीको। अब नेपालमा भनौँ न आम नागरिकको चासोमा चासोबाट हट्दै गरेको हुलाक सेवा, अब पछिल्लो समय यहाँले उल्लेख गर्नुभएका विविधीकरण विभिन्न कामहरू अगाडि बढ़ाउँदै गर्नुभएका कामहरूले चाहिँ अब विस्तारै हुलाक सेवामा चाहिँ रहेछ है, अब यसले पनि काम गर्दो रहेछ भन्ने आभास अब हुन थालेको छ। अब यो सन्दर्भमा लोप हुँदै गरेको हुलाक सेवालाई अब फेरि जीवन्त बनाउन आम नागरिकको भूमिका, आम नागरिकहरूलाई चाहिँ अन्त्यमा यहाँ के भन्न चाहनुहुन्छ?
यो हुलाक सेवा लोप भएको होइन, यसको रिब्रान्ड नभएको मात्रै हो, पुनर्जागरण नभएको हो। अब यसको रिब्रान्ड हुनेछ, पुनर्जागरणको फेरि हुलाकले लिँदैछ, किनभने हाम्रो जिजू हजुरबुवादेखि लिएर हजुरआमाहरूदेखि लिएर पहिलो विश्वयुद्धदेखि थाहा पाएको हुलाक कमी मात्रै भएको हो, हराएको होइन, यो हराएको होइन। त्यसैले यसलाई अझै बढी घरमा गएर ऋणका पत्र घरमा गएर खोज्न सक्ने हुलाक, खेतसम्म ऋणका पत्र लिएर जाने हुलाकले अन्य कुरा लान नसक्ने कुरै छैन। त्यो भएर यसलाई चाहिँ सम्झिन पर्ने भयो। यो इन्फर्मेसन टेक्नोलोजी वृद्धि हुँदा हुलाक झनै वृद्धि हुन्छ, संसारमा झनै विकसित भएको छ, हाम्रो पनि झनै विकसित हुन्छ। निरन्तर नागरिकको माया, हजुरहरू सँगसँगै हामी हिँड्न सक्यौँ र प्रयोग गर्नुभयो भने हजुरहरूको माया पनि, खबरदारी पनि, सँगसँगै हाम्रो सुधार पनि हुन्छ र यसलाई प्रयोग गरौँ, प्रयोग गरी हेरौँ भन्ने मैले भन्न चाहन्छु।
हुन्छ त महानिर्देशकज्यू, आजका लागि समय हामीसँग यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, यहाँको कुरा सुनाउन
पाएँ, हार्दिक धन्यवाद। हजुर, हामी कुराकानी गर्दै थियौं हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीसँग। विशेष गरी पछिल्लो समय हुलाक सेवालाई प्रभावकारी बनाउने सरकारले नीति लिएको छ, सरकारले प्रदान गर्ने सेवा प्रवाहलाई चाहिँ घर घरमा पुर्याउने जुन खालको अभियान लिएको छ, त्यो अभियानमा हुलाक सेवालाई पनि जोड़िएको छ र हुलाक सेवा विगतमा लोप भए जस्तो आवाज भएको थियो र अहिले अब यी सबै प्रयासहरूबाट विस्तारै आम नागरिकको एउटा सहयात्रीको रूपमा हुलाक सेवा चाहिँ हुन खोजेको छ। यो सन्दर्भमा हुलाक सेवा विभागले गरिरहेका कामहरू के कस्ता छन् र सेवा प्रवाहलाई अझ चुस्त दुरूस्त बनाउन भइरहेका प्रयासका सन्दर्भमा कुराकानी गरौं। यो सँगै आजको अन्तर्सम्वाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।